फ्रिडम फोरमको प्रस्तुति फ्रिडम पोडकास्टको यो अर्को अङ्क। आज हामी 10 वर्षीय सशस्त्र द्वन्द्वमा पीडित भएका नागरिक, त्यसमा पनि पत्रकार र तिनका परिवारलाई न्याय दिलाउने प्रश्नमा द्वन्द्वकालीन दुई आयोग के गरिरहेका छन् भन्ने विषय केलाउँदैछौँ। 10 वर्षसम्म चलेको द्वन्द्वकालीन घटनाको सत्य पत्ता लगाउन गठित सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग 2 वर्षीय कार्यदेश सहित 2071 साल माघ 27 गते गठन भएका हुन्। 2 वर्षभित्र काम नसकिएमा 1 वर्ष म्याद थप गर्न सक्ने व्यवस्था सुरुमै गरिएको थियो, तर आयोगले 3 वर्षमा पनि काम गर्न सकेन र गएको वर्ष नै दोस्रो पटक म्याद थप्नु पर्यो। अहिले पुनः आयोगको म्याद तेस्रो पटक थपिएको छ। आयोगका पदाधिकारीले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै पीडितले सार्वजनिक रूपमा आयोगको आलोचना गरिरहेका छन्, जबकि यी दुई आयोगले 4 वर्षको पछिल्लो अवधिमा पीडितको उजुरी सङ्कलन गर्ने काम मात्रै सकेका छन्। सत्य निरूपण तथा मेलमिलाप आयोगमा 64,000, बेपत्ता आयोगमा 2,500 चान्छुन उजुरी छन्। आयोगले 4 वर्षसम्म गरेको कामको प्रगति विवरण यो बीचमा सार्वजनिक गर्नै सकिराखेको छैन। यो अवस्थामा द्वन्द्वकालमा मारिएका पत्रकार र तिनका परिवारलाई न्यायको अनुभूति दिलाउने प्रश्नमा सत्य निरूपण तथा मेलमिलाप आयोग चाहिँ के गर्दैछ त? आयोगकी सदस्य मञ्चला झा।
वास्तवमा द्वन्द्वको समयमा पत्रकारहरूको अवस्था कहाँ लाग्दो थियो, होइन? र सबभन्दा बढी ठुलो भूमिका त पत्रकारकै हुन्छ, किनभने समाज समक्ष सूचनालाई सम्प्रेषण गर्नु, र त्यो चुनौतीपूर्ण कामलाई हाम्रा पत्रकार साथीहरूले बडो निर्भीकतापूर्वक गर्नुभएको छ। र हाम्रो आयोगमा चाहिँ यो महेन्द्र बिष्ट पत्रकार महासङ्घको तत्कालीन अध्यक्ष हुनुहुन्थ्यो, उहाँले एउटा प्रतिवेदन बुझाउनु भएको छ, र त्यसमा मलाई लाग्छ 30 या 35 जना पत्रकारहरूको नाम उहाँले दिनुभएको छ, र हामी चाहिँ त्यो पत्रकार साथीहरूको पनि भनौँ न यो पीडितको लिस्टमा त उहाँहरू पनि पढ्नुभयो, र त्यसको चाहिँ अहिले अनुसन्धानको प्रक्रिया अगाडि बढेको छ। अब यस्तो छ, हाम्रो आयोगले चाहिँ
थापा, प्रकाशन ठकुरी लगायतका,
होइन, तपाईँले जसरी डेकेन थापाज्यूको नाम लिनुभयो, उहाँको त फैसला चाहिँ सर्वोच्चबाट भइसकेको छ उहाँको मुद्दाको 2072 सालमा होला। तर कस्तो छ भने हाम्रो ऐनले के भनेको छ भने अदालतमा विचाराधीन अथवा अदालतबाट फैसला भइसकेको मुद्दामा आयोगले चाहिँ हामीले बोल्न मिल्दैन, तर आयोगले चाहिँ उहाँहरूको सहमतिमा, भनौँ अदालतको सहमतिमा हामी चाहिँ त्यो डकुमेन्ट्सहरू मगाउन सक्छौँ, त्यसरी ऐनले भनेको छ। त्यसैले फैसला गरिसकेको मुद्दाहरूमा हामीले चाहिँ बोल्न मिल्दैन। यथास्थितिमा मैले त्यो सम्भावना देखिनँ, तर यदि जसरी अब भनौँ न अहिले चर्चामा छ, पुनर्गठन हुन्छ, यो टिम चेन्ज हुन्छ, पर्याप्त स्रोत साधनको सरकारले दिन्छ, व्यवस्था गरिदिन्छ, र कानुन यदि जुन हाम्रो कानुनमा त्रुटि छ त्यो कानुनलाई यदि संशोधन गरेर दियो भने मात्र यो पीडितले न्याय पाउने अवस्था देख्छु म। अन्यथा निराश त होइन, तर अलिक आशंकै छ अलिकति, किनभने यो 3-4 वटा कुरो जस्तै मैले दृढ राजनीतिक इच्छा शक्ति, पर्याप्त स्रोत साधन, उपयुक्त कानुन र मिल्ने टिम, र यस्तो टिम यथा के भनौँ यो कस्तो भन्छ न्युट्रल भनौँ न तटस्थ टिम हुनुपर्छ। कुनै पनि पार्टीको क्याडर यदि राजनीतिक दलहरूले पठाउनु भयो भने पीडितले न्याय पाउने अवस्था मैले देखेँ। यो चार वर्षको मैले चाहिँ अनुभव भन्नुपर्दा यो मैले देखेकै हो। त्यसैले म अनुरोध के गर्न चाहन्छु भने राजनीतिक दलहरूलाई वास्तवमा भोटर पठाउनु ठिक छ, तर क्याडरलाई नपठाउनु होला, किनभने यो पक्ष विपक्ष गर्ने ठाउँ होइन, यो त विशुद्ध रूपमा पीडितलाई न्याय दिने ठाउँ हो नि। पीडितहरूको ठुलो आशा छ, विश्वास छ, विश्वास गरेर अहिले 62,900 उजुरी दिनुभएको छ पीडितहरूले, र हामीले चाहिँ न्याय निरूपण गर्न सकेनौँ भने यो आयोगमा बस्नुको कुनै औचित्य छैन जस्तो लाग्छ मलाई।
उहाँ हुनुहुन्थ्यो सत्य निरूपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चला झा। सरकारले 2063 साल मङ्सिर 5 गते भएको विस्तृत शान्ति सम्झौता अनुसार द्वन्द्वकालीन घटनाको सत्य पत्ता लगाउन गठन गरेको सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीको म्याद चैत मसान्तसम्मका लागि अहिले थपिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071लाई संशोधन गर्न बनेको विधेयक 2075 प्रमाणीकरण गरिएपछि दुई आयोगको म्याद एक वर्षका लागि थप भएको हो। तर पनि चार वर्षको अवधिमा दुवै आयोगको कामप्रति द्वन्द्व पीडितहरू विश्वस्त छैनन् र राष्ट्रिय अन्तर्राष्ट्रिय दुवै तहबाट आशंका र दबाव सरकारमाथि परिराखेको छ। यही बीचमा सत्य निरूपण आयोगका अध्यक्ष सूर्य किरण गुरुङ अनि सदस्य लीला उदासी खनालले माघ 27 गतेदेखि लागू हुने गरी राजीनामासम्म दिए। यसले आयोगमा उजुरी हालेर न्यायको पर्खाइमा बसेका हजारौँ पीडितलाई निराश बनाएको छ। द्वन्द्व पीडितको भोगाई अनुसार यस्तै निराशाजनक अवस्थाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पनि गुज्रिराखेको छ। यो आयोगको काम पनि उति सन्तोषजनक देखिएको छैन। तैपनि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता डाक्टर विष्णु पाठक द्वन्द्वकालमा बेपत्ता पारिएका हजारौँ नागरिक त्यसमा पनि पत्रकारका परिवारलाई न्याय दिन आयोग प्रतिबद्ध रहेको बताउनुहुन्छ।
पत्रकारको मात्रै होइन, हामीले समग्र बेपत्ता पारेका व्यक्तिको छानबिन कार्य अगाडि बढाइरहेका छौँ। यो क्रममा हामीले 64 जिल्लामा अनुसन्धान हाम्रो प्रमाणहरू सङ्कलन गर्ने काम सकिसकेको अवस्था छ, होइन? र अहिले हामी 11 जिल्लामा पुग्न सक्यौँ, अहिले हिउँ परेको कारणले, हिमालय जिल्ला भएको कारणले पुग्न सकेका छैनौँ। यसै क्रममा अहिलेसम्म पत्रकार महासङ्घले पनि 3-4 पत्रकारहरूको बारेमा, बेपत्ता पारिएको बारेमा उहाँहरूले पत्राचार गर्नुभएको थियो र पत्राचार गरिएकै नामहरूमा भन्दा पनि जस्तो भनौँ न, प्रकाश सिंह ठकुरी कञ्चनपुरबाट पनि हुनुभएको छ, तर उहाँ 2064 असार 21 गते YCLबाट बेपत्ता पारिएको भन्ने कुरा छ। त्यस्तै गरी मिलन नेपाली जनादेश पत्रिकाका प्रधान सम्पादक 2056 जेठ 7 गते प्रहरीबाट अपहरण गरिएको, त्यसपछिबाट बेपत्ता पारिएको भन्ने छ। त्यसै गरी मदन पौडेल रेडियो तमर फुलबारी ताप्लेजुङबाट भाद्र 31 गते 2069 एउटा स्टार डान्स भन्ने कार्यक्रमबाट बेपत्ता पारिएको भिजिलन्ती समूह पनि हुन सक्छन् भन्ने कुरा छ। त्यस्तै गरी धनबहादुर रोकाया मगर रेडियो नेपालको सुर्खेत स्थित काम गर्दाखेरि बेपत्ता पारिएको यो 2069 श्रावण 19 गते, जहाँसम्म प्रकाश सिंह ठकुरी र मदन पौडेलको कुरा छ, उहाँहरू हाम्रो अनुसन्धानको दायरामा पर्न सक्नु भएन। किन पनि अनुसन्धानको दायरामा पर्न सक्नु भएन भन्दाखेरि, हामीलाई ऐनले दिएको निर्दिष्ट अधिकार भनेको फागुन 1, 2052 शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन अर्थात् 2063 मङ्सिर 5 गते भित्रमा मात्रै हामीले अनुसन्धान अगाडि बढाउने भएको कारणले, अहिले हामीसँग धनबहादुर रोका मगर र मिलन नेपाली को मात्रै अध्ययन छ। एउटा मिलन नेपालीलाई राज्य पक्षले बेपत्ता पारेको अवस्था छ भनेदेखि धनबहादुर रोका मगरलाई तत्कालीन अवस्थामा विद्रोही पक्षले बेपत्ता पारेको अवस्था छ।
उहाँ हुनुहुन्थ्यो बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता डाक्टर विष्णु पाठक। द्वन्द्व पीडितहरू राज्यसँग राहतसँगै न्याय मागिरहेका छन्, तर सरकार द्वन्द्व पीडितलाई राहत मात्र दिएर द्वन्द्वको घाउमा मलमपट्टी लगाउन खोजिराखेको हो कि भन्ने देखिन्छ। आभास हुन्छ। द्वन्द्व पीडितहरूको आर्थिक अवस्था यो बीचमा अत्यन्तै नाजुक छ भन्ने थुप्रै समाचार र सन्दर्भ सामग्रीहरू आएका छन्। त्यसमा पनि पत्रकारिता कर्म गर्दा गर्दै मारिएका अनि बेपत्ता पारिएकाहरूको परिवारको अवस्था झन् काली लाग्दो छ। द्वन्द्वकालीन घटनामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन ढिला भइसकेको छ। सरकारले राहत वितरणमा पनि यो बीचमा धेरै भेदभाव गर्यो, द्वन्द्व पीडितले गुनासो गरेका छन्। यो अवस्थामा द्वन्द्व पीडितले दोषीलाई कारबाही हुनुपर्ने पहिलो शर्त राखेका छन्। द्वन्द्वको चेपुवामा मारिने त मारिए नै, तर बेपत्ता पारिएका भनिएकाहरूको अवस्था समेत एक दशकको अवधिमा सार्वजनिक नहुनु दुखद कुरा हो। राज्य र दुन्दरत पक्षबाट बेपत्ता नागरिकको खोजबिनमा दुवै पक्ष जिम्मेवार नभन्दा बेपत्ता परिवारले निरन्तर एउटै गुनासो गरिराखेका छन्, कि लास देऊ कि साहस खोजी गर। यत्तिका वर्ष भयो, कसैले हाम्रो दुःख सुनेन। न नागरिक बेपत्ता पार्ने कार्यमा संलग्नहरूमाथि यो बीचमा कारवाही भयो, न सशस्त्र द्वन्द्वका नाममा गैर न्यायिक हत्यामा संलग्नहरू कानुनी कठघरामा उभिए। यसले नेपालमा दण्डहीनता दिनदिनै संस्थागत बन्दैछ भन्ने स्पष्ट हुन्छ। यसरी दण्डहीनता संस्थागत बन्नुमा को बढी जिम्मेवार छ त? फ्रिडम फोरमको प्रस्तुति फ्रिडम पोडकास्टमा हामी मानव अधिकार कर्मी र नागरिक अगुवाहरूसँगको बहस निरन्तर जोड्नेछौँ।